मुश्किल अल्फाज की वजाहत रूटवर्ड। सूरत हज आयत 25 में वयसुद्दूना, क्या है इसका रूट? स्वाद दाल दाल, और मानी क्या है इसके? शाबाश, लाजिम और मुतद्दी है, रुकना और रोकना दोनों मानी इसमें पाए जाते हैं। अल आकिफू आइन का फा, और इसका मतलब होता है जम जाना और हर तरफ से कट कर कहीं यकसू हो जाना। तो यहाँ पर जो है ना ये लफ्ज मुकीम के लिए इस्तेमाल हुआ है, जैसे कोई मकामी बशिंदा है उसके लिए इस्तेमाल हुआ है। और दूसरा जो लफ्ज है वो है वलबाद। वलबादी का रूट है बाद अल वो, और मुराद है यहाँ पे बाहर से आने वाले। और अल आकिफू वलबाद ये दोनों एक दूसरे के ओपोजिट हैं, और मानी है यहाँ पर इसके कि अल आकिफ है मकामी बशिंदे, मुराद है मुकीम, और बाद जो है बाहर से आने वाले, और मुराद है आफाकी, यानी मुकीम और आफाकी, उसके लिए ये लफ्ज जो है वो इस्तेमाल हुआ है। युरिद हाँ रा दाल दाल, रा दाल दाल तो क्या है? हाँ रद्द कर देना, रा दाल दाल नहीं है लगता है, लेकिन रा दाल दाल नहीं है, क्या है फिर? रा वो दाल, इरादे से है। रुवैदा व अमहिलहुम रुवैदा, सूरत तारिक में आता है ना, और इनको जो है वो मोहलत दे थोड़ी सी। वे इलहाद लाम हा दाल, और इसके मानी लुगत में होते हैं सीधे रास्ते से हट जाना, और इनहराफ भी है, कजी है, इसके अलावा जो है वो बेदीनी है। यहाँ पे कुफर और शिर्क के मानी में ये लफ्ज इस्तेमाल हुआ है, और इसी तरह जो है वो कब्र के लिए भी आता है कि वो जो सीधी से हटकर अंदर जो है बनाई जाती है। फिर है बव्वाना, आई 26 में बव्वाना, बाव हमजा आबाद करना, इसके मानी होते हैं आबाद करना, ठहराना, और किसी को जो है वो बसाना, किसी को ठिकाने और रहने का घर देना, ये उसके लिए भी आता है। तो ज़ाहिर आबादी के लिए ये चीजें तो चाहिए ही होती हैं। फिर आयत नंबर है रिजालन, रा जीम लाम, और हाँ ये आता है इस्तेमाल होता है पैदल के लिए, और अगर इसके ऊपर जबर आ जाती राह पर तो आदमी चलने वाला जो पैदल है रजुल कहते हैं, और जब राह के नीचे जेर हो तो फिर पैदल के लिए आता है। तो रिजाल जो है ये राजिल की जमा है, प्यादा पैदल चलने वालों के लिए इस्तेमाल होता है। तो अगर ये एग्जाम में आ जाए तो रजुल का मानी मत लिखिएगा, देखिएगा जेर है कि जबर है। आपको पता है ना जेर और जबर के फर्क से मानी में तब्दीली हो जाती है, एक नुक्ते का फर्क है जो महरिम को मुजरिम बना देता है। दामिर द्वाद मीम रा, और इसके मानी होते हैं दुबला, और दुबला वो दुबला जिसकी कमर जो है वो बहुत ही कमजोर हो, बारीक और लतीफ जिस्म वाला, हर वो सवारी जैसे घोड़ा है ऊंट है, हर वो सवारी जो रियाजत की वजह से मेहनत मुशक्कत की वजह से कमजोर जिस्म जिसका हो जाए, यानी खुराक की कमी की वजह से नहीं, मेहनत और मुशक्कत की वजह से। छरेरे बदन वाले ऊंट का नर हो या मादा, अरब में चूंकि ऊंट की सवारी आम है ना, इसलिए ज्यादातर दामिर से मुराद जो है वो दुबले ऊंट उसको कहते हैं। अच्छा ये जमीर भी इसी से है, जमीर। अच्छा जमीर होता क्या है? यानी जमीर अंदरूनी कैफियत होती है ना, जो किसी और को पता नहीं होती कि वो बात जो दूसरों को बताना ना चाहे, है ना, तो जैसे एक छुपी हुई चीज। तो इसी तरह से जो है वो छरेरे बदन वाले जो होते हैं, बारीक और लतीफ जिस्म वाले, ये वो ऊंट हैं जो कि वैसे तो वो ठीक है, लेकिन ये कि तवील सफर की वजह से, मेहनत की वजह से वो कमजोर हो गए। फिर है फजिन, फाजीम जीम, पहाड़ों के दरमियान, दो पहाड़ों या पहाड़ों के दो हिस्सों के दरमियान जो चौड़ा रास्ता होता है ना, उसके लिए इस्तेमाल होता है। और अमीक, आयन मीम काफ, और इसके मानी होते हैं जैसे गहरे के लिए ही आता है ना, जैसे कहते हैं कि फलां चीज जो है ये बड़ी ही अमीक है ना, तो आयन मीम काफ जो है ये गहराई के लिए लफ्ज जो है वो इस्तेमाल किया जाता है। और आप देखें कि जो गहरी चीज होती है वही चीज जो है वो दूर हो जाती है, जितनी चीज गहरी होती चली जाती है उतनी वो दूर दराज भी होती चली जाती है। तो यहां पर क्या है कि अमीक के, चूंकि वो जो चौड़े रास्ते हैं ना, फज्जिन से मुराद वो जो दो पहाड़ों के दरमियान या फिर पहाड़ों के जो है वो पहाड़ों के दो हिस्सों के दरमियान जो चौड़ा रास्ता है, जब उसमें मसलसल कसरत से आमदो रफ्त रहती है तो गहरे होते चले जाते हैं। और गहरे होने से मुराद क्या है कि दूर दराज होते चले जाते हैं, चीज गहरी होती चली जाती है तो दूर होती चली जाती है। तो अमीक यहाँ पे दूर दराज के मानी में इस्तेमाल हुआ है। आयत नंबर 28 में बहीम आती है, और हाँ क्या है इसका रूट वर्ड,
बाहा
मीम, हाँ तो मुभम से है, तो क्या मतलब है,
समझ में ना आए।
हाँ जो बात समझ में ना आए, तो यहाँ पे कौन मुराद है, हाँ मवेशी मुराद हैं, चुपाए मुराद हैं, और अल अनाम, नून आई मीम, और मुराद क्या है, हाँ मवेशी। इसे जो है वो चार जानवर खास तौर पर मुराद हैं, ऊंट, गाय, भेड़ और बकरी। फिर है बायसा, बा हमजा सीन, बा हमजा सीन जो है इसके माने क्या है, बुरे के लिए आता है, ये भूख के लिए आता है, तंगी के लिए आता है, जंग के लिए आता है, यानी बहुत अच्छी हालत जब ना हो तो उसके लिए इस्तेमाल किया जाता है। ठीक है, तो यहाँ पे बाय से मुराद आप भूखा भी कह सकती हैं, तंगदस्त कह सकती हैं, और वो शख्स जिसकी हालत जो है वो बड़ी दरमांदगी वाली है उसके लिए भी कह सकती हैं। तफासा हूं, ताफासा यही इसका रूट है, और इसके मानी होते हैं मैल कुचैल के। इसके मानी है मैल कुचैल के, और मैल कुचैल से भी कौन सी मैल कुचैल जो है वो मुराद है कि मसलन जब हाजी जो हैं वो हज के लिए निकलते हैं और उमरा करने वाले जो हैं वो उमरे के लिए निकलते हैं, तो उनका हाल क्या हो जाता है कि उनके बदन पर बहुत सा मैल जमा हो जाता है, क्योंकि हालत एहराम में बालों का काटना, नोचना, इसी तरह नाखून काटना, खुशबू लगाना, ये सब चीजें हराम होती हैं। तो इससे मुराद क्या है, नाखून जो बड़े हुए हैं वो भी मैल है, और नाखूनों के अंदर जो है वो भी तफस है, बड़े हुए नाखून भी तफस है, नाखूनों के अंदर जो मैल कुचैल जमा हो गया वो भी तफस है। इसी तरह जेरे नाफ के बाल हैं और बगल के नीचे के बाल हैं, और वैसे जो है जो भी मैल कुचैल चढ़ गया है जिस्म पर वो सारा इससे जो है वो मुराद है। फिर है अतीक, आइन ता काफ, ये तीन मानों में इस्तेमाल होता है, नंबर एक पुराना, नंबर दो आजाद, नंबर तीन मुकर्रम और मुअज्जज। اور آپ دیکھ لیں کہ خانہ کعبہ جو ہے وہ تینوں معنی کے لحاظ سے عتیق ہے، کہ نمبر ون وہ آزاد ہے نا، اس لیے کہ اس پر کبھی کوئی غلبہ نہیں پا سکا، حتیٰ کہ وہ آئے تھے نا فیل والے بھی تو وہ اس پر غلبہ نہ پا سکے، تو وہ آزاد ہے اور جو ہے وہ دوسرے اس کے معنی کیا ہیں کہ پرانا ہے، شروع سے ہے، اور تیسرے اس کے معنی کیا ہیں کہ یہ مکرم ہے، معزز ہے۔ حضرت ابو بکر صدیق رضی اللہ عنہ کا بھی ایک لقب عتیق تھا۔ اچھا جی، پھر ہے فجتنبو، یہ آیت 30 میں آخر کر کے تقریباً ہے، فجتنبو جیم نون با، تو جو ہے وہ اس کے معنی کیا ہے، بچنا، ایک سائڈ پر ہونا ہے نا، اس کے لیے استعمال کیا جاتا ہے، رجس، ہاں را جیم سین، ناپاکی، گندگی کے لیے ہے، اور اوسان وسن، وسانون وسن سے ہے، اور یہ بتوں کو کہتے ہیں، بتوں کے لیے استعمال کیا جاتا ہے، اور آپ کو پتہ ہی ہے کہ بت جو ہیں وہ کیا ہیں، وہ بھی جو ہے وہ عقیدے کے لحاظ سے، سوچ کے لحاظ سے وہ گندے ہیں، تو بتوں کی گندگی سے بچو۔ وجتنبو دوبارہ وہی ہے، جیم نون با زور، زا و را یہ کسے کہتے ہیں، ہاں جی جھوٹی بات، جھوٹ کو کہتے ہیں، صحیح ہے، لیکن اصل میں یہ سینے کے اوپر کے حصے کی جو کجی ہوتی ہے نا، یہ ٹیڑھ ہوتا ہے، اس کو کہتے ہیں زور، سینے کے اوپر کے حصے کی جو ٹیڑھ ہوتی ہے نا، کجی ہوتی ہے، اس کے لیے استعمال کیا جاتا ہے، تو مڑا ہوا حصہ، تو جھوٹ پھر اسے ادھار کے معنی لے کر استعمال کیا جانے لگا۔ جھوٹ میں بھی مڑا توڑی بات ہوتی ہے نا، کہیں سے کہیں بات کو ملا دیا، تو حق کے خلاف جو باتیں ہیں وہ زور ہے۔ اسی طرح یعنی زیارت کے لیے بھی یہی روٹ آتا ہے، زیارت پہ گئیں آپ تو زیارت کیا ہے، کہ یہ جو سامنے کا حصہ ہے، آپ کسی کے سامنے لے جاتی ہیں تو اس کی زیارت کرتی ہیں نا، تو یہی سینے کے اوپر کا جو مڑا ہوا حصہ ہے۔ اچھا، حنفا حانون فا، اور اس کے معنی کیا ہے، یکسو ہونا، ایک طرف کو ہونا، اور اس میں استقامت کے معنی بھی پائے جاتے ہیں، کہ وہ شخص جو ہنسی ہوتا ہے، دراصل وہی وہ ہوتا ہے جو استقامت سے جو ہے وہ ایک راستے پر جو ہے وہ چل رہا ہوتا ہے۔ پھر ہے خرا خارا را، کیا معنی ہے اس کے، ہاں گرنا تو صحیح، پر کس طرح کا گرنا، کسی چیز کا آواز اور اضطراب کے ساتھ گرنا، گرتے وقت بے چینی یا لرزش بھی ہو، اور گرنے پر آواز بھی ہو، خریر، پانی کے گرنے کی یا ٹپکنے کی آواز کو کہتے ہیں۔ آپ دیکھیں پانی کیا جب قطرہ قطرہ کر کے گر رہا ہوتا ہے، یا ویسے گر رہا، آواز بھی آ رہی ہوتی ہے، اور اس کے علاوہ ایک بے چینی، ایک لرزش بھی پانی کے اندر پائی جاتی ہے، تو اس کے لیے بھی یہ استعمال کیا جاتا ہے۔ فتخ تفاہو خا تو فا، تو خطفا، اس کے معنی کیا ہوتے ہیں، اچک لینا، اور یہ لفظ آپ نے پہلے پڑھا، ہاں شاباش، آپ نے یہ لفظ جو ہے وہ سورۃ البقرہ میں پڑھا ہے، سورۃ البقرہ آیت 20 میں ہے، یکاد البرقو یختفو ابصارہم، قریب ہے کہ بجلی ان کی آنکھیں اچک لے جائیں، تو خا تو فا جو ہے سنیچ، جیسے ایک دم کوئی چیز جو ہے کوئی اچک کر لے جائے، جھپٹ لینا۔ تہوی ہا وو یا، یہ بھی گرنا تو ہے لیکن بلندی سے گرنا، اس کے معنی کیا ہے، آسمان سے یا بلندی سے جو ہے وہ گرنا، اس کے لیے یہ استعمال کیا جاتا ہے. صحیح سین ہا قاف. صحیح جو ہے اصل میں سین ہا قاف اور اس کے معنی ہے دوا وغیرہ کو پیسنا, کپڑے کا پرانا ہونا. اور اسحقہ اللہ, اسحقہ اللہ اس کے معنی ہے اللہ اسے ہلاک کرے. سہے کا سوکن دور ہونا اور اس کا حق دور کرنا بھی ہے, تو گویا یہ بھی بدعا کا کلمہ ہے اور اس کا معنی ہے بھلائی سے دوری. مگر اگر فسوکن آئے گا تو اس میں زیادہ شدت پائی جاتی ہے. فاعترفوا بذنبهم فسوحقاً لأصحاب السعير. سو دوزخیوں کے لیے جو ہے وہ دوری ہے. مزید اس کے معنی جیسے ریزہ ریزہ کرنا اور کپڑے کا پرانا ہونا, اسحق صوب کپڑے کا پرانا ہو جانا. اور اس کے اس سے مراد کیا ہے, کہتے ہیں کہ ہو سکتا ہے کہ اسحاق بھی اسی سے ہو, یعنی ہو سکتا ہے اسحاق بھی سے ہو. جو چیز پرانی ہوتی ہے وہ قیمتی ہوتی ہے نا, تو اس معنی میں ہو سکتا ہے ہو. اور بہرحال باقی تو جو معنی ہیں وہ یہی ہیں, ٹھیک ہے, کہ پیسنا, ریزہ ریزہ کرنا, بد دعا دینا وغیرہ. پھر جو ہے وہ آیت نمبر ہے 34, من سکن, نون سین کاف اور مناسک. جو مناسک کسے کہتے ہیں؟ طریقے, عبادت کے جو طریقے ہیں ان کے لیے استعمال ہوتا ہے. اور مخبتین, جی 34 آیت میں ہے مخبتین, اور اس کے معنی ہے خاباتا. اس کا روٹ ہے خاباتا. اس کے بڑے ویسے خوبصورت معنی ہے. کیا معنی ہے؟ اصل میں عربی زبان میں پست زمین کو کہتے ہیں, نیچے والی جو زمین ہوتی ہے. اور خبیت اس شخص کو کہتے ہیں جو اپنے آپ کو پست سمجھے, اپنے آپ کو حقیر سمجھے, عاجزی اختیار کرنے والے. اس کے بعد ہے وجلت قلوبهم. وو جیم لام. وجل جو ہے اس کے معنی ہے ڈرنا. تو کون سا ڈرنا؟ وہ تو پھر خوف بھی ہے, تقوی بھی ہے. آپ پہلے بھی تو پڑھ چکی ہیں نا. اس کے ڈرنے کے لیے قرآن میں 12 لفظ آئے ہیں, اور وجل جو ہے نا یہ نواں درجہ ہے ڈرنے کا. تو وجلا, دل ہی دل میں ڈر محسوس کرنا, رونگٹے کھڑے ہو جانا, ڈر میں بڑھ جانا, بوڑھا ہونا, کوتاہی کی وجہ سے کسی سے ڈرنا اور بے چین ہونا اپنی کوتاہی سے. ویسے تو اوجسا بھی ہے نا, دل دل میں ڈرنا اور اسے چھپانا, لیکن یہ جو ہے اپنی کوتاہی سے کسی سے ڈرنا اور بے چین ہونا. اور بعض یہ کہتے ہیں کہ وجل اس خوف کی کیفیت اور ہیبت کی کیفیت کو کہتے ہیں جو کسی کی عظمت کی بنا پر دل میں پیدا ہو, ہے نا. ویسے تو اگر آپ دیکھیں تو عظمت کی بنا پر تو خشیہ بھی ہے نا. تو پھر وجلہ اور خشیہ میں کیا فرق ہوا؟ کہ اپنی کوتاہی کی وجہ سے ڈرنا اور بے چین ہونا, اور اگلا کسی کا جو ہے وہ عظمت کا بھی احساس جو ہے وہ پایا جائے. تو بہرحال آگے ہے والبدنا. با دال نون, اور یہ بدنت ان کی جمع ہے. وہ اونٹ یا گائے جو مکہ کو بھیجی جائے. اور ہر جاندار کے جسم کو بدن کہتے ہیں نا. آپ بھی تو بولتی ہیں بدن, اس کو اچھی طرح مل کر بدن کو صاف کرو, نہاؤ. جب آپ بچوں کو کہتی ہیں کہ بدن کو اچھی طرح صاف کرو, تو اصل میں بدن ہر جاندار جسم کو کہتے ہیں جس کا خون خشک نہ ہوا ہو, کسی کا موٹا ہونا. تو قربانی کے جانور جو ہیں ان میں جو اونٹ ہے نا وہ بہت موٹا ہوتا ہے. گائے بھی, گائے اونٹ یہ موٹے ہوتے ہیں. تو قربانی کے اونٹوں کو بدن ان کے جسم और उनके मोटा होने की वजह से उनको बुदन यहाँ पे कहा जा रहा है, वल बुदना। तो वैसे गाय भी हो सकती है और बदन की मुनासबत से इसको जो है ना वल बुदना कहा जा रहा है। और आपको पता ना कि जसद आपने एक पढ़ा था, जानदार अशिया का जिस्म जिसमें खून खुश्क हो चुका हो वो जसद है, लेकिन बदन जो है इसमें भी खून जो है वो खुश्क ना हुआ हो जारी है। एक आपने जिस्म पढ़ा था, हर वो चीज जो तूल अरद अमक रखती हो, तूल अरद अमक का क्या मतलब है, लंबाई चौड़ाई गहराई रखती हो, खा जानदार हो या बेजान, डेल डोल कदो कामत बड़ा होना, ये सब चीजें पाई जाती हैं। तो इस तरह तीन लफ्ज आए हैं कुरान में, एक जिस्म है, दूसरा जसद है और तीसरा बदन है। तो ये वो है जिनका खून जारी है और जिस्म मोटा होना बड़ा होना। फिर है सवाफ, है ना, स्वाद फाफा। तो हम आहंगी के लिए भी आता है ये लफ्ज, हम आहंग होना, और इसके अलावा सफ बस्ता, सफे बंदी भी होगी किसी की, उसके लिए भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। सब से है लाइनें लगी हुई हो, या हम आंगी भी। वजाबत वजीब बाई है, हाँ वजब। तो असल में यहाँ पे ये गिरने के मानी में आया है, गिरने के मानी में यहाँ पर आया है। वैसे तो वाजिब होना, एक चीज लाजिम हो जाना किसी पर, उसके लिए ये इस्तेमाल किया जाता है। وَأَطْعِمُ الْقَانِيَ وَالْمُوْتَرَ, قانیہ موتر جو ہے یہ ایک دوسرے کے جو ہیں وہ متضاد ہیں۔ تو القانیہ قاف نون عین, قناعت کرنا صبر کرنا, وہ محتاج فقیر ہے جو لوگوں سے سوال نہیں کرتا, یعنی اپنی غربت پر اپنی جگہ پر بیٹھ جاتا ہے, اسی پر قناعت کرتا ہے, غربت پر ہی قناعت, اٹھ کر نہیں ادھر جاتا۔ اور موتر, موتر جو ہے عین را را, اس کے معنی ہے جو کچھ لینے کے لیے تمہارے سامنے آئے, سائل بن کر آنا۔ اصل میں ارہو یا ارہو اس کا مطلب ہوتا ہے بخشش طلب کرنے کے لیے کسی کے سامنے آنا۔ اصل میں ار جو ہے نا یہ خارش کی بیماری کو کہتے ہیں جو بدن پر لگ جاتی ہے, تو اسی مناسبت سے معرتن یعنی نقصان کے لیے۔ بیماری کیا ہے, نقصان دہ تکلیف دہ چیز ہے نا, تو اس کے لیے یہ لفظ بولا جاتا ہے۔ اسی طرح الارار اس سنسناہٹ کو کہتے ہیں جو تیز ہوا کے چلنے سے پیدا ہوتی ہے۔ ارار شتر مرغ کی آواز کو بھی کہتے ہیں۔ اسی طرح ایک درخت ہے الارار, جو وہ درخت جو ہوا کے چلنے سے گونجتا ہے, یہ کہتے ہیں شمشاد کی قسم کا ہوتا ہے یہ درخت, کہ ہوا کے چلنے سے یہ گونجتا ہے۔ ارار ایک قسم کا بچوں کا کھیل, اس کھیل میں کیا ہوتے ہیں کہ بچے جو ہیں وہ دوسرے بچے سے اپنے چھپنے کی جگہ سے باہر نکل آئیں, یہ اس وقت کلمہ بولتے ہیں عربی میں آر چھپن چھپائی, تاکہ دوسرے بچے اپنے چھپنے کی جگہ سے باہر نکل آئیں گویا کہ۔ تو بہرحال معرہ استعمال ہوتا ہے کہ بے خبری میں کوئی کسی کو, جیسے معرہ نقصان مصیبت کے لیے استعمال کیا جاتا ہے معرہ۔ تو موتر کون ہے کہ فقیر ہے, مصیبت میں ہے, نقصان میں ہے, اور پھر آ کر آواز پیدا کر رہا ہے, مانگ رہا ہے, ہے نا, اس کے لیے جو کچھ لینے کے لیے تمہارے سامنے آ جائے, کوئی ضرورت اپنی آپ کے سامنے پیش کرے۔ وبشر المحسنین، محسنین کا روٹ ہے حسین نون، حسن سے ہے، خوبصورت بہتر چیز کو کہتے ہیں.